Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplo Cha, Rexy Duitoplo, Sat Megahertz.
कर्णालीमा औद्योगिक क्षेत्र स्थापनाको लागि लेगबिसीको 84 उपयुक्त स्थान भएको सम्भाव्यता अध्ययन टोलीको ठहर एक महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने।
लैङ्गिक हिंसा विरुद्धको सुर दिने अभियान चल्ने के बेला कैलालीमा एक महिलामाथि कुटपिट गरेको आरोपमा दुईजना पक्राउ।
अतिरिक्त शुल्क समायोजन गर्न सरकार र निजी मेडिकल कलेज बीच सहमति, आजदेखि बढी शुल्क फिर्ता गर्ने।
र 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता साकका भलिबल खेल आजबाट सुरु हुँदै पुरुष भलिबलमा नेपालले बङ्गलादेशको सामना गर्ने। हिमाल पहाड तराई कोही छैन प्राय, बिहानको भेरी खबरबाट मधुबन विशी र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसन, हाम्रो पात्र शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
भेरी खबरको साथमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी।
अब खबर विस्तारमा। कर्णाली प्रदेशमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागि सुर्खेतको लेगबिसी नगरपालिकाको 84 उपयुक्त स्थान भएको थहर गरिएको छ। सम्भाव्यता अध्ययन गर्न कर्णालीको राजधानी सुर्खेत आइपुगेको औद्योगिक क्षेत्र व्यवस्थापनको टोलीले सुर्खेतको लेगबिची नगरपालिकाको 8, 9 र 10 नम्बर ओडामा रहेको 84 उपयुक्त ठाउँ भएको बताएको छ। सुर्खेत उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूसँगको छलफलमा टोलीले भूगोलको हिसाबले पनि 84 प्रादेशिक औद्योगिक क्षेत्रका लागि उपयुक्त भएको बताएको छ। प्रादेशिक औद्योगिक क्षेत्रका लागि यसअघि टोलीले साटाखानीमा जग्गा हेरेको थियो, तर उपयुक्त स्थान नभएको भन्दै त्यहाँ औद्योगिक क्षेत्र स्थापना हुन नसक्ने टोलीले जनाएको थियो। 84 वन फडाइनीमा समस्या भए पनि सुकुम्बासी बस्तीको समस्या नभएकाले त्यस क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्न सकिने अध्ययन टोलीका संयोजक रामशंकर जयसवालले बताउनुभयो।
त्यो कुरा सुकुम्बासीको यहाँ समस्या आउँदैन, यहाँ भनेको वनको माथि रहेछ, वनको इएलए पास भएको छ, सबैको एउटाको पनि इएलए पास भएको छैन अहिलेसम्म। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको जति पनि प्रोजेक्टहरू छ इतिहास सबैको लगभग 5-6 पास भइसकेको छ, तर इएलए वातावरण मिलाउने चाहिँ भएको छैन।
केन्द्र सरकारको आर्थिक सहयोग तथा प्रदेश सरकारको समन्वयमा औद्योगिक क्षेत्र निर्माण हुने भएको छ। औद्योगिक क्षेत्र स्थापनाको लागि सार्वजनिक 1,000 बिघा जग्गा रहेको भन्दै उहाँले आवश्यक जग्गाका लागि नगरपालिकाले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो।
जग्गाको अवस्था हेर्दाखेरि एउटा खोल्सो रहेछ, त्यो भिडको यदि हामीले तलसम्म अहिले गयो भने धेरै जग्गा निस्किन्छ, यदि माथि सबै बस्यो भने त्यो भिडलाई रिटेनिङ वालले कभर गर्यो भने 690 जति भनौँ 1,000 बिघा जति माथि भएर पुगिहाल्छ नि हामीलाई। धेरै उता तल गयो भने 1,500 बिघा निस्किन्छ, तर त्यहाँ अलिअलि तल माथि स्वाभाविक अब कर्णाली प्रदेशमा आएपछि सम्पूर्ण जग्गा त कहीँ पनि छैन, त्यसलाई त्यसरी हेर्छ।
अध्ययन टोलीले कर्णाली प्रदेशको औद्योगिक क्षेत्रको पूर्ण सम्भाव्यता अध्ययन गरी अबको एक महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ।
यस्तै औद्योगिक क्षेत्र सुर्खेतका प्रमुख जीवन नारायण बन्जाडेले गत आर्थिक वर्षमा आएको बजेट उपयुक्त स्थान पहिचानमा ढिलाइ भएको भन्दै चालु आर्थिक वर्षमा यो समस्या पुनः नदोहोरिने बताउनु भएको छ। औद्योगिक क्षेत्र स्थापनाबाट प्रदेशका नागरिकलाई रोजगारीको सृजना समेत गर्न सकिने भन्दै उहाँले यसमा सबै लाग्नुपर्ने बताउनु भएको छ। उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक पूर्वाधार सहयोग गर्न सङ्घ तयार रहेको बताउनु भएको छ। प्रदेशका 10 जिल्लामा औद्योगिक क्षेत्र विस्तार गर्न सकेमा समृद्ध कर्णाली बन्न सक्ने भन्दै उहाँले दिगो विकासका लागि उत्पादनमा जोड दिनुपर्ने औल्याउनु भएको छ। सरकारले एक प्रदेश एक औद्योगिक क्षेत्रको अवधारणा ल्याएको छ। अवधारणा कार्यान्वयनका लागि सरकारले 7 प्रदेशमा 1-1 औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको छ। यीमध्ये प्रदेश नम्बर 1, 3, 5 र सुदूरपश्चिम क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाको काम पनि सुरु भइसकेको छ। प्रदेश नम्बर 2 गण्डकी प्रदेश र कर्णाली प्रदेशमा औद्योगिक क्षेत्र विस्तारका लागि काम भइरहेको टोलीले जनाएको छ।
सुर्खेतको लेखबेसी नगरपालिका एक लेखवर्षामा प्राविधिक शिक्षा सञ्चालनको लागि धार्मिक महोत्सव हुने भएको छ। विद्यालयमा भेटनरी र कम्प्युटर इन्जिनियर सञ्चालनको लागि यही मङ्सिर 14-14 गतेसम्म लेखवर्षामा शैक्षिक धार्मिक महोत्सव गर्न लागेको हो। वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजक मूल समितिले धार्मिक महोत्सव गर्न लागेको बताएको छ। महोत्सव मूल आयोजक समितिका संयोजक मोहन थापाले शैक्षिक प्राविधिक विद्यालय स्थापनाका लागि रकम अभाव भएकाले सहयोग संकलन गर्नको लागि महायज्ञको आयोजना गरिएको बताउनुभयो। साताव्यापी रूपमा सञ्चालन हुने महायज्ञमा संकलन भएको रकमबाट विद्यालयमा अक्ष कोष स्थापना गरेर विद्यार्थीहरूको पठन पाठनमा खर्च गरिने भएको छ। आदर्श माध्यमिक विद्यालयको आयोजनामा हुने महायज्ञको लागि 1008 जना समिति गठन गरिएको छ। 7 दिनसम्म सञ्चालन हुने महोत्सवको लागत खर्च 15 लाख लाग्ने अनुमान गरिएको छ भने महोत्सवमा करिब 2 करोड रुपियाँ संकलन हुने अपेक्षा राखिएको छ। प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले लेखप्रसामा प्राविधिक कक्षाहरू सञ्चालन गर्न महायज्ञ सञ्चालन गर्नु परेको संयोजक थापाले बताउनुभयो। महोत्सवमा कथावाचक पण्डित बन्धुराज खनालले प्रवचन दिने कार्यक्रम तय भएको छ भने अन्य कलाकारहरूले पनि विभिन्न प्रस्तुति दिने भएका छन्। कार्यक्रममा लोक तथा दोहोरी गायक प्रजापति प्राजोली, पशुपति शर्मा, हास्य कलाकार सुरवीर पण्डित, कलाकार कुलमान नेपाली लगायतको सहभागिता रहनेछ। महोत्सवमा दैनिक 10-4 बजेसम्म कथा प्रवचन, साँझ 6-9 बजेसम्म भजन कीर्तन तथा झाँकी प्रदर्शन गरिने भएको छ। ग्रामीण क्षेत्रका विद्यालयहरूमा आर्थिक अभाव धेरै हुने भएकाले नै पहिलो पटक महायज्ञ सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो।
कर्णाली प्रदेश सभा सदस्यहरूले दलित महिलाका सवालबारे आफूहरू गम्भीर भएर लाग्ने बताएका छन्। सीमान्तकृत दलित महिलाका सवाललाई सशक्त रूपमा नउठाउँदासम्म सम्बन्धित निकायको ध्यान आकर्षण नहुने ठहर गर्दै उनीहरूले यसका लागि अब थप पहल गर्ने बताएका हुन्। दलित महिला सङ्घ सुर्खेतले सञ्चालन गरेको कर्णाली प्रदेशका सीमान्तकृत दलित महिलाहरूको समग्र सवालबारेको कार्यक्रममा संसद मा सीमान्तकृत र दलित महिलाको आवाजलाई सशक्त रूपमा उठाउने उनीहरूले बताएका हुन्। प्रदेशसभा सदस्य मिना सिंह रखाल, राजु नेपाली, रातो कामी लगायतले संसदमा अब यस्ता मुद्दाहरू साझा बनाएर सशक्त बनाइने बताउनु भएको छ। दलित महिला सङ्घका केन्द्रीय अध्यक्ष दुर्गा शोभले सङ्घ प्रदेश र स्थानीय तहमा धेरै अधिकार भएकाले सीमान्तकृत दलित महिलाका सवाललाई गम्भीर रूपमा उठाएर सम्बोधन गर्न सकिने बताउनु भएको छ। उहाँले राजनैतिक दलहरूकोले मात्र 33% महिला सहभागिता गराएको तर मन्त्रीमण्डल लगायतका राज्यका अन्य निकायमा अझै पनि 33% महिला सहभागिता हुन नसकेको भन्दै यसबारे पनि आवाज उठाउनुपर्ने बताउनु भएको छ। दलित महिला सङ्घ सुर्खेतले सीमान्तकृत दलित महिलाहरूको सवाललाई सशक्त रूपमा उठाउनका लागि प्रदेशसभा सदस्यहरूलाई प्रशिक्षण समेत दिइएको जनाएको छ। सङ्घ सुर्खेतका कार्यक्रम संयोजक खगेश्वरा ओलीले प्रशिक्षणपछि प्रदेशसभा सदस्यहरूले सीमान्तकृत दलित महिला र पछि पारिएकाहरूको सवाललाई साझा बनाएर संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाएको बताउनु भएको छ। भेरी खबरमा छिमेक सेरोफेरो लगायतका खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीमा औद्योगिक क्षेत्र स्थापनाको लागि लेगबेसीको 84 उपयुक्त स्थान भएको सम्भाव्यता अध्ययन टोलीको ठहर, 1 महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान चलिरहेकै बेला कैलालीमा 1 महिलामाथि कुटपिट भएको छ। कुटपिट गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। गोदावरी नगरपालिका वडा नम्बर 1 का 28 वर्ष का ईश्वरीय जेठारालाई कुटपिट गरेको आरोपमा उहाँका ससुरा कृष्ण बहादुर बोहरा र सासू सुनिता बोहरालाई प्रहरीले पक्राउ गरेको हो। पछिल्लो 1 महिनादेखि सासूले गाली गलोज गर्दै आएको र कुटपिट गरी घर निकाला गर्न खोजेको आरोपमा उनीहरू दुवैजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर विष्टका अनुसार प्रारम्भिक अनुसन्धानमा सासू बुहारीको जग्गामा विवाद देखिएपछि कुटपिट भएको हुन सक्ने देखिएको बताउनुभयो।
हुम्लामा आगामी मङ्सिर 14 गते हुने उपनिर्वाचनका लागि 5 वटै मतदान केन्द्रमा खटिएका कर्मचारीलाई तालिमका साथै नमुना मतदान प्रक्रियामा सहभागी गराइएको छ। मतदान केन्द्रमा मतदान प्रक्रिया गर्न सजिलो होस् भनेर कर्मचारीलाई पनि यो प्रक्रियामा सहभागी गराइएको जनाइएको छ। उपनिर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई निर्वाचन प्रक्रियाबारे तालिमका साथै नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले बताउनु भएको छ। यसैबीच खारपुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि पाँचवटै मतदान केन्द्रमा मतदान गराउन 25 जना कर्मचारी खटाइएको छ।
मेडिकल कलेजका सञ्चालकहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोजन गर्ने विषयमा सहमति जनाएका छन्। गैराती शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र निजी मेडिकल कलेजका सञ्चालक बीच दुई बुधे सहमति भएर विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोजन हुने भएको छ। सहमति अनुसार विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क आजदेखि नै समायोजन हुनेछ। शैक्षिक सत्र 74-75 र 75 क्षेत्रमा सरकारले गरेको निर्णय अनुसार नै शुल्क समायोजन गर्ने सहमति भएको उल्लेख गरिएको छ। यस्तै दोस्रो बुदामा 72-73 र 73-74 को हकमा विश्वविद्यालयको समन्वयमा अध्ययन छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन आयोग समक्ष आग्रह गर्न उल्लेख गरिएको छ। यस्तै चालु शैक्षिक सत्र 76-77 को हकमा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिई विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया सञ्चालन गर्ने सहमति भएको छ। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, शिक्षा सचिव महेश दाहाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्री कृष्ण गिरी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा र निजी मेडिकल कलेजका सञ्चालकहरूको सहभागिता रहेको थियो। सरकार र निजी मेडिकल कलेजबीच सहमति भएसँगै महिनौदेखि चलिरहेको विद्यार्थीको आन्दोलन पनि स्थगित हुने अपेक्षा गरिएको छ। यसअघि विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न सरकारले 15 दिनको अल्टिमेटम दिएको थियो। निजी मेडिकल कलेज सञ्चालकहरूले सरकारी अल्टिमेटम भित्री चौतर्फी दबाव र विद्यार्थीको आन्दोलन हेरेर शुल्क समायोजन गर्ने सहमति गरेको बताइएको छ।
कैलालीमा यही मङ्सिर 22 गतेदेखि पुष 1 गतेसम्म सुदूरपश्चिममा उत्सव सञ्चालन हुने भएको छ। समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने नाराका साथ सुदूरपश्चिममा उत्सव सञ्चालन हुने मङ्गलबार हिजो धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ। कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले सङ्घीय प्रहरी इकाइको मैदानमा हुने महोत्सवको तयारी सुरु गरिएको बताउनु भएको छ। कुँवरले भ्रमण वर्षलाई लक्षित गर्दै पर्यटन प्रबन्धनमा टेवा पुर्याउन महोत्सवले विशेष भूमिका खेल्ने विश्वास गरिएको बताउनु भएको छ। महोत्सवमा खानाका विभिन्न स्टल, घरेलु उद्योगमा निर्मित विभिन्न सामग्रीका साथै बालबालिकाहरूका लागि रमाइलो मेलाको व्यवस्था गरिएको आयोजकले बताएका छन्। सुदूरपश्चिम महोत्सवमा करिब 300 स्टल राखिने बताइएको छ।
बैतडीको पाटन विमानस्थल कालोपत्रे गर्न सम्झौताको म्याद सकिएको 16 महिना बिते पनि काम अझै सुरु हुन सकेको छैन। सम्झौतामा 2075 असार मसान्तसम्म कालोपत्रे गर्ने भन्ने उल्लेख गरिएको छ। निर्माण कम्पनीका इन्जिनियर पुनर्न रावलले निर्माण सामग्रीको अभावले तोकिएको समयमा काम पूरा हुन नसकेको बताउनुभयो। कालोपत्रे गर्ने मेसिन जडान भइसकेकाले मङ्सिरभित्रै कालोपत्रे गरिसक्ने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो। विमानस्थलको 2073 चैतमा सम्झौता भई पुनर्निर्माणको काम सुरु भएको छ। यसका लागि मूल्य अभिवृद्धि कर बाहेक करिब 11.29 करोड रुपियाँको काम भएको छ। 2032 सालमा काम सुरु भएर 35 सालदेखि विमानस्थल सञ्चालनमा आएको थियो। पहाडी जिल्लाका सडक जाल पुगेको र यात्रु कम भएको भन्दै 2052 सालदेखि विमानस्थल बन्द गरिएको थियो।
धनगढी दिपायल दोत्रो मार्गको काम अझै अल्पत्र परेको छ। गत वर्षको असारमा रोकिएको सडक निर्माणको काम अझै सुरु हुन नसकेको स्थानीयले गुनासो गरेका छन्। निर्माण कम्पनीले गत वर्षको भदौबाट भुक्तानी नपाएको भन्दै काम पनि पूर्ण रूपमा बन्द गरिएको बताएका छन्। 74 वैशाख 4 गते सम्झौता भएको कैलालीको हाटखोलीदेखि ओझेनासम्मको 20.5 किलोमिटर सडक निर्माणको काम असारमा रोकिएकोमा अझै सुरु हुन नसकेपछि स्थानीयले गुनासो गरेका हुन्। सडक निर्माणका लागि 48 करोड बजेट रहेकोमा 21 करोडमा आशिष देवीसँग 30 महिनामा निर्माण सक्ने सम्झौता भएको छ। सडक निर्माणको सम्झौता भएको 1 वर्ष 2 महिना नहुँदै गत वर्षको असारमा निर्माणको काम पूर्ण रूपमा रोकिएको हो। गत वर्षको भदौबाट निर्माण कम्पनीहरूले भुक्तानी नपाएपछि सडक निर्माणको काम रोकेको बताएका छन्। भरि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सरिफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर, दाङमा भएको बस दुर्घटनामा परि एकजनाको ज्यान गएको छ। ज्यान जानेमा प्युठानका 16 वर्षका नेहा ओली रहेको प्रहरीले बताएको छ। घोराईबाट प्युठानको ढिकाबाङ जाँदै गरेको N3K 6542 नम्बरको बस दुर्घटना भएको बताइएको छ। बागलाचुली गाउँपालिका 6 भएको बस दुर्घटनामा परि अन्य 4 गम्भीर घाइते भएको प्रहरीले बताएको छ। दुर्घटनामा परि बस सहचालक सहितका अन्य घाइते भएको बताइएको छ। उनीहरूको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।
उता आगो ताप्ने क्रममा जलेर धनगढीमा एकजना ज्येष्ठ नागरिकको ज्यान गएको छ। धनगढी उपमहानगरपालिका 7 74 वर्षीय ज्येष्ठ नागरिक सुबोधराज सिंहको जलेर ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले आफ्नै घरको आँगनमा आगो बाली तापिरहेको बेला शरीरमा आगो सल्किएर उहाँको ज्यान गएको बताउनु भएको छ। आगो जलेर गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिए पनि उपचारकै क्रममा उहाँको ज्यान गएको हो।
भेरी खबरमा लागौँ। अब एउटा विदेशको खबरतर्फ, अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारवाहीमा परि 44 लडाकु मारिएका छन्। सरकारी सुरक्षाकर्मी र नेटो गठबन्धन सेनाको कारवाहीमा परि उनीहरू मारिएको अधिकारीहरूले बताएका छन्। अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार गत 24 अवधिमा भएका कारवाहीमा उनीहरू मारिएका हुन्। दक्षिणी क्षेत्रको हेलमान्ड प्रान्तमा पर्ने मार्जी जिल्लामा भएको कारवाहीमा परि 6 लडाकु मारिएका छन् भने अन्य ठाउँमा परि अन्य लडाकुको मृत्यु भएको बताइएको छ। यस्तै लडाकुकोले प्रयोग गर्दै आएको 2 सहरी साधन समेत जलेका त्यहाँका सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले बताएको छ। अन्य विभिन्न प्रान्तमा पनि सुरक्षा कारवाही भएको र ती सुरक्षा कारवाहीमा पनि फरक फरक संख्यामा लडाकुहरू मारिएका सैन्य अधिकारीहरूले बताएका छन्।
भेरी खबरमा अब लागौँ खेल खबरतिर। 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता साकको भलिबलका खेलहरू आजबाट सुरु हुने भएका छन्। काठमाडौँको त्रिपुरेश्वर स्थित कबडलमा हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ। नेपालले समूह चरणको पहिलो खेलमा आज तुलनात्मक रूपमा बलियो मानिएको बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल बङ्गलादेश र भारत रहेको कठिन समूहमा परेको छ। समूह बीमा श्रीलङ्का पाकिस्तान र मालदिव्स रहेका छन्। समूह चरणको अन्तिम खेलमा मङ्सिर 13 नेपालले बलियो टोली भारतसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणका शीर्ष 2 टिम प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गर्नेछन्। यस्तै महिला भलिबलमा नेपालले आज बङ्गलादेशसँगै खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। 6 सहभागी महिला भलिबल लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ। साकको औपचारिक उद्घाटन भने यही मङ्सिर 14 राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु कार्यक्रम रहेको छ।
सरकारले राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई जुनै 3 नगद सहित सम्मान गरेको छ। बङ्गलादेशमा सम्पन्न एबिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई सरकारले नगद सहित सम्मान गर्यो। कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले खेलाडीहरूलाई जुनै 3 नगद प्रदान गर्नुभयो भने युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सम्मान पत्र प्रदान गर्नुभएको हो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विश्वकर्माले 13 दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक तर नेपालको खेल क्षेत्रलाई अझै माथि उठाउन विश्वास व्यक्त गर्नुभएको छ। उहाँले देशको प्रतिष्ठा र गरिमालाई उचाइमा पुर्याउने गरी नेपाली खेलाडीहरूले साग प्रतियोगितामा सहभागी हुनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ। सरकारले बङ्गलादेशमा ऐतिहासिक उपाधि जिते लगत्तै नेपाली महिला टिमलाई जनै 3 दरले पुरस्कृत गर्ने सरकारले यसअघि घोषणा गरेको थियो। गत कार्तिक 28 भएको फाइनलमा मालदिव्सलाई 3-0 सोझो सेटले हराउँदै नेपालले पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो। महिला भलिबल टिमले जितेको यो उपाधि नेपालको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो।
दक्षिण एसियाली खेलकुद सागमा पदक विजेता खेलाडीको पुरस्कार बढाउने सरकारले जनाएको छ। नेपालमा हुने 13 साग नजिकिँदै गर्दा सरकारले पदक विजेता खेलाडीलाई पुरस्कार रकम बढाउने प्रतिबद्धता जनाएको हो। साग खेल्ने खेलाडीलाई सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले पुरस्कार रकम बढाइने बताए पनि पछि मन्त्री परिषदको निर्णयबाट तोकिने बताउनु भएको छ। खेलकुद मन्त्रीले प्रस्ताव गरेपछि पुरस्कार राशि वृद्धिबारे मन्त्री परिषदले निर्णय गर्ने अर्थमन्त्री खतिवडाले बताउनुभयो। अर्थमन्त्री खतिवडाले मन्त्री परिषदबाट पारित नभई यति रकम वृद्धि हुने भनेर अहिले भन्न नसक्ने उल्लेख गर्नुभएको छ। 13 सागका खेलहरू मङ्सिर 15 24 काठमाडौँका साथै पोखरा र जनकपुरमा हुनेछन्। यसपालि नेपालले 50 स्वर्ण पदक जित्ने लक्ष्य बनाएको बताइएको छ। खेल खबरसँगै लैलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु गेलसम्मका मुख्य खबर फेरि एकपटक।
कर्णालीमा औद्योगिक क्षेत्र स्थापनाको लागि लेगबेसीको 84 उपयुक्त स्थान भएको सम्भाव्यता अध्ययन टोलीको ठहर, एक महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने।
लैङ्गिक हिंसा विरुद्ध स्वर दिने अभियान चलिरहेकै बेला कैलालीमा एक महिलामाथि कुटपिट गरेको आरोपमा दुईजना पक्राउ।
अतिरिक्त शुल्क समायोजन गर्न सरकार र निजी मेडिकल कलेज सहमत, आजदेखि बढी शुल्क फिर्ता गर्ने।
13 दक्षिण एसियाली खेलकुद प्रतियोगितामा साका भलिबल खेल आजबाट सुरु हुँदै पुरुष र महिला दुवैमा नेपालले आज बङ्गलादेशसँग प्रतिस्पर्धा गर्ने। हस् त अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विशी र कृष्ण ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।